नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवनानुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम शुरू गरौं कुराकानीबाट।
आजको कार्यक्रममा हामी प्रोफेसर डाक्टर श्रीराम प्रसाद उपाध्यायसँग कुराकानी गर्छौं। सिराहा जिल्लामा जन्मनुभएका श्रीराम प्रसाद उपाध्यायले 2028 सालमा पाटन कलेजमा पढाउन शुरू गर्नुभएपछि त्यसको एक वर्षपछि 2029 सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा पढाउन शुरू गर्नुभयो। अहिले 77 वर्ष भइसक्नुभएका उपाध्यायले करिब 40 वर्ष भन्दा बढ़ी विश्वविद्यालयमा पढाउनु भएको अनुभव छ। उहाँले इतिहास, शिक्षा र सामाजिक अध्ययनमा स्नातकोत्तर गर्नुभएको छ भने इतिहासमै पीएचडी समेत गर्नुभएको छ। आजको कार्यक्रममा हामी उहाँले शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानका बारेमा चर्चा गर्छौं। उहाँसँग कुराकानी गर्दै हुनुहुन्छ कार्यक्रम संयोजक राजन कार्की।
स्वागत छ यस कार्यक्रममा।
धन्यवाद।
प्रोफेसर डाक्टर श्रीराम प्रसाद उपाध्याय अहिले 77 वर्षको हुनुभएको छ। यहाँले त्रिभुवन विश्वविद्यालयमा जानु अगाडि शुरूआती कहाँबाट गर्नुभयो पढाउनका लागि, त्योबाट शुरू गरौं।
मेरो घर सिराहा हो।
सिराहा।
मेरो हजुरबुवा चाहिँ त्यो लेफ्टेन्ट भएर जानुभएको। मेरो हजुरबुवा पहिले राणाकालमा लेफ्टेन्ट भएर कहाँ कहाँ जानुहोस्, रौतहट जानुभयो, त्यसपछि उहाँका सर्लाही जानुभयो, त्यसपछि सिराहा जानुभयो। अनि चन्द्र शमशेरलाई महाराजालाई के भन्नु भनेदेखि, म सिराहा जान्छु तर मैले स्कुल खोल्न पाउनु पर्छ चन्द्र शमशेर पालाउँको। अनि ल हुन्छ त, त्यसो हजुरकै नाउँबाट म खोल्छु स्कुल भनेर उहाँले नि सिराहामा चन्द्र हाई इङ्ग्लिस स्कुल भनेर खोल्नु। अनिखेर त्यो प्राइमेरी स्कुल थियो पहिले सुरुमा। अनिखेर दामोदर नाउँ गरेको हेड मास्टर राख्नु भएको थियो उहाँले।
स्कुल
अहिले पनि छ, सञ्चालन छ। राजा वीरेन्द्र जाँदाखेरि यो स्कुल हो र त्यो बेलाको भनेर के प्रमाण छ भने, प्रमाण त कागज पत्र त सबै सिद्धाइसकेका छन्, त्यहाँ के राख्थ्यो त्यो, अहिले त के पनि छैन, खालि त्यहाँ नाउँ मात्रै छ। अनि त्यहाँ सोधेको थियो कि पत्याएको थिएन, म पनि त्यो स्कुलमा पढ्या हो। मेरो त्यो हजुरबाले खोल्न गएको। मेरो हजुरबाको लागि चाहिँ त्यो बेलामा के हुन्थ्यो, इन्डियाबाट मुद्दाहरू आउँथ्यो धेरै, क्राइम गरेर जाने। अनि त्यो बेला फारसी अक्षर, उर्दू अनिखेर संस्कृत अब इङ्ग्लिस, तीन चिज पढाउन मलाई गुरु राख्नु भएको थियो। मेरो बुवाले राख्नु भएको थियो भन्नु पर्यो, किनभने अदालतको त्यो हेर्नु पर्यो
तपाईँलाई,
मलाई पढाउनलाई राख्नु भएको थियो। त्यो मलाई स्कुल पठाउनु चाहनु भयो मेरो बुवाले, मेरो बुवा किन, मेरो बुवाले पनि त्यो मेरो हजुरबा पछि मेरो बुवा हुनुभयो क्या त्यहाँ। अनिखेर उहाँ त्यस कारण एजुकेसनलाई पनि उहाँले त्यस्तो मलाई त्यस्तो खालको एजुकेसन दिनु, घरमै एजुकेसन दिन सकिन्छ स्कुल पठाउनु भन्दा भनेर राख्नु भएको थियो। पछि उहाँले फेरि स्कुल पठाउनु, मेरो हजुरबाले त्यहाँ स्कुल सुरुवात गर्नुभएको। त्यस्तो हाम्रो चाहिँ मेरो प्यारेन्ट्स नै एउटा एक किसिमको इन्टेलेक्चुअलहरू, मेरो आमा पनि त्यस्तै हो,
घरैसी वातावरण नै त्यस्तो क्षेत्रतिर
लेख्ने त्यस्तो। मेरो बुवा त मर्नुभन्दा पहिले उहाँको हातमा कलम थियो, मेरो हजुरबा चाहिँ अदालतबाटै बनारस जानुभएको।
त्यस्तो क्षेत्रबाट, त्यस्तो पारिवारिक वातावरणबाट तपाईँ आउनुभयो
एजुकेसन भन्नु भने, यहाँ म नेसनल कलेजमा पढेको, शङ्करदेव पन्तले मलाई पढाउनु भएको अङ्ग्रेजी, रमेशनाथ पाण्डे जो परराष्ट्र मन्त्री उहाँ पनि मेरो कलिग हो। त्यसपछि दरबारको सबै लेफ्टिनेन्टहरू, राजाको एडिसीहरू, जय तरत बहादुर थापा, तारावादर थापाको बाउलाई पनि मेरो हजुर बाउले हेरेर चिन्नुहुन्थ्यो कि अनि तारावादलले मलाई डिस्करेज गर्थ्यो आर्मीमा नजानुस् भनेर मलाई टिभी भइरहेछ तपाईँ आर्मीमा कहिले नजानुस् भन्थ्यो कि त्यहाँ शङ्करदेव पन्तले मलाई धेरै माया गर्नुहुन्थ्यो कि त्यो यहाँ पढ्दाखेरि पनि मैले त्यस्तो पाएँ
शङ्करदेव पन्तकै नामबाट शङ्करदेव कलेज
उहाँ कस्तो तपाईँलाई आश्चर्य लाग्यो म घरमा लग्नु भएको छ मलाई औ श्रीराम त्यहाँ कति बसिरहेछ बाहिर हिँड मेरो घर हेर्नुलाई भनेर मलाई ल्याउनु पुग्छ सडकमा हेर्छु त उहाँ चटाइमा सोध्नुहुन्थ्यो त्यत्रो पनि सोल भएको मान्छे त्यस्तो त्यागी मान्छे राजा महेन्द्रले उहाँलाई चाहिने ल मन्त्री आउनु खानु आउनु पर्यो शिक्षा मन्त्री जुनसुकै मन्त्री भन्दाखेरि मैले भने गुरु किन्न गएको होइन श्रीराम यो चाहिँ जस्तो पवित्र काम के होइन यो काम ठिक हो क्या त्यो त क्षणिक काम हो त्यो बदनाम हुन्छ काम गर्न सकिँदैन त्यस कारण यो ज्ञान दिने जस्तो ठुलो कुरा केही पनि होइन भन्नुहुन्थ्यो त्यस्तो मान्छे
यहाँको अनुभव सेयर गर्न पाएदेखि हामी पनि खुसी हुन्छौँ र धेरै श्रोताहरूले पनि जानकारी एकदम
यस्तो मैले चाहिँ 2028 सालमा त्योभन्दा पहिले स्कुलमा पढाउँथे जनकपुरको जदुका स्कुलमा पढाउँथे नेपाली विषय पढाउँथे त्यहाँपछि 2028 सालमा म यहाँ पास गरिसकेपछि आउने बित्तिकै मैले चाहिँ पाटन कलेजमा पढाउनु पाएँ त्यस बेलामा दरबारका धेरै मानिसहरू त्यहाँ पाटन कलेजमा पढाउँथे सचिवहरू सबै दरबारका ती पाटन कलेजमा पढाउने हुन् अहिलेको पूर्वराजा ज्ञानेन्द्र पनि त्यो बेलामा इकोनोमिक्स पढ्नुहुन्थ्यो तर मैले मेरो बुवालाई त्यहाँ गाउँकोले के भन्यो भने श्रीरामलाई चाहिँ त्यहाँ काठमाडौँ किन पढ यहीँ बिहारतिर पठाउनुहोस् न पढ्नलाई जयनगर जनकपुर यस्तो यस्तो जयनगर यस्तो यस्तो बिहार मेरो बुवाले भन्नुभयो त्यहाँ गएपछि विद्वानहरू छ मेरो साथीहरू छन् एक त त्यहाँ काठमाडौँमा किनभने यही बाटो हिँड्ने मेरो बुवा मेरो साथीहरू छन् ठुल्ठुलो ओहदामा छन् तिनीहरूसँग गरे भने इन्लाइटेन्ड हुन्छ कविहरू छन् त्यहाँ स्कलरहरू छन् तिनीहरूसँग कुरा गर्छ मेरो छोराले त्यसको बुद्धिमा पनि परिवर्तन आउँछ त्यस कारण मैले काठमाडौँ नै पठाउनु पर्छ
भनेर
काठमाडौँ पठाएँ अनि त्यहाँ मैले त्यहाँ नेसनल कलेजमा जोइन गरेँ त्यहाँ नेसनल कलेज नाइट कलेज थियो त्यहाँ शङ्करदेव गुरुसँग मेरो दोस्ती भइहाल्यो एकदम धेरै माया गर्नु ल तिमीलाई गाह्रो छ भने फिस पनि टाइममा नदिए पनि हुन्छ तिमीलाई फाइन लाग्दैन
उहाँसँग पढ्नुभयो अनि 28 सालदेखि पढाउन सुरु गर्नुभयो
28 सालदेखि पढाउनु 19 सालमा म त्यहाँ जोइन गरेँ त्यसपछि मलाई पास गरे अनि त्यसपछि चाहिँ मैले त्यहाँ 28 सालमा पढाउन थालेँ त्यसपछि म चाहिँ उतातिर युनिभर्सिटीमा गएँ
युनिभर्सिटीमा कति सालमा जानुभयो
म कति 29/8/1
29 सालमा युनिभर्सिटीमा जानुभयो र करिब करिब कति वर्ष पढाउनु भयो
40 वर्षभन्दा बढी
40 वर्षभन्दा बढी युनिभर्सिटीमा पढाउनु जस्तो 28 सालमा तपाईँले त्यहाँ पढाउन सुरु गर्नुभयो त्यहाँबाट 29 सालदेखि त्रिभुवन विश्वविद्यालयमा गएर पढाउन सुरु गर्नुभयो करिब करिब 40 भन्दा बढी वर्ष यहाँले पढाउनु भयो
हजुर
त्यो बीचमा यहाँले के गर्नुभयो त्यहाँ सुधारका लागि
मैले धेरै कामहरू गरेँ यस्तो वर्कसपहरूमा धेरै भाग लिएँ र कसरी विश्वविद्यालय चलाउने शिक्षा कस्तो हुनुपर्छ अधिराज्यभरि मेरो चाहिँ म प्रत्येक स्कुलमा गएर सम्झाए मान्छेहरूलाई अनि सरकारले पनि मलाई के गर्यो भने एकपल्ट चाहिँ ब्रिटिसहरूले नेपालमा सुधार गर्नुपर्छ शिक्षा भनेर एउटा प्रोजेक्ट ल्यायो दियो हाम्रो गभर्मेन्टले प्रोजेक्ट आएपछि मेरो युनिभर्सिटीमा चाहिँ त्यो विषयमा कसलाई पठाउने भन्यो भन्दाखेरि दुईजनाको नाउँ सिफारिस गरे दुईजनाको नाउँ सिफारिस गर्दाखेरि एउटा मान्छे चाहिँ चुनावमा लागेको मान्छे पर्यो उसको आफ्नै चुनावमा अर्को सेकेन्ड म्यान चाहिँ मै परे मै परेपछि अनि ल तपाईँलाई बोलाएको छ रेक्टर साहबले तपाईँलाई बोलाएको छ सानटिममा र तपाईँ चाहिँ त्यहाँ गएर त्यहाँ करिकुलम रिफर्ममा तपाईँले कन्ट्रिब्युट गर्नु पर्यो भन्नु हो मैले भने ठिक छ म छैन म जान्छु भनेर
त्यतिखेरसम्म पुरानै पाठ्यक्रम थियो
त्यतिखेरसम्म हजुर मतलब यो सोसल स्टडिज चाहिँ पाठ्यक्रमै थिएन प्राइमेरी तहमा त्यो पढाइ हुन्थ्यो तर त्यो हायर सेकेन्डरीमा अथवा सेकेन्डरीमा चाहिँ थिएन
दसमा थिएन
अनि त्यो नयाँ मैले करिकुलम तयार गर्नु पर्यो भनेर मैले तयार गरेँ
सोसल स्टडिज
सर मैले नै इन्ट्रोड्युस गरेँ गभर्मेन्टलाई भनेर त्यो इन्ट्रोड्युस गर्न लागेको स्कुलमा मान्यो अब त्यो मलाई पठाएपछि अब सल्लाहकार भनेपछि त मान्ने भइहाल्यो मलाई पठायो अनि पठाएपछि अनिखेर मलाई के भन्यो ब्रिटिसहरू थियो ब्रिटिसमा क्याम्ब्रिज युनिभर्सिटीको प्रोफेसर आउनुभएको थियो मेरो काउन्टर पार्ट अनिखेर उहाँले मलाई बसेर भन्नुभयो प्रोफेसर अब हामीले चाहिँ तपाईँको देशमा चाहिँ पुरानो शिक्षा भयो पुरानो शिक्षामा विद्यार्थी धेरै फेल भयो अनि बेरोजगार पनि भयो बेरोजगार काम पाए अब हामीले यस्तो करिकुलम बनाउनु पर्यो जसले गर्दाखेरि बच्चाहरूले आफूलाई लिभलीहुड उसले आफैले बनाउन सक्छ सरकार कहाँ ध्याएर जागिरको लागि धान्नु पर्दैन यस्तो हामीले स्किलफुल मान्छे बनाउनु पर्यो अनि तपाईँको के आइडिया छ यसमा दिनुहोस् भन्यो मैले भने यो आइडिया चाहिँ मसँग धेरै छ तर यो आइडिया एकदम च्यालेन्जिङ छ भन्यो उसलाई मैले अनि उसले भन्यो कि कसरी च्यालेन्जिङ छ किनभने जुन सिस्टममा मान्छे हुर्किरहेछ त्यो सिस्टममा तपाईँले चेन्ज गरिदियो भने रिभोल्ट गर्छ एकदम त्यसको त्यहाँ च्यालेन्जिङ छ, त्यसको मैले जवाब दिएँ म लिन्छु भन्यो उहाँले। कसरी लिनुहुन्छ तपाईँ? यहाँ त हुनुहुन्छ एकछिन है, पहिला तपाईँ जानुहुन्छ अनि मैले त सबै जवाब दिनुपर्छ, मैले मेरो नाउँ हुन्छ त्यहाँ, कसले बनाएको करिकुलम, कसले बनाएको टेक्स्ट बुक हुन्छ, कसरी तपाईँले जवाब दिनुहुन्छ? मेरो सरकारले मलाई सोध्छ, मेरो जनताले सोध्छन्, विद्यार्थीले सोध्छ, टिचरले भन्छ, ल्याम अनेक प्रश्नहरू आउँछन्। होइन म केही त गर्नु पर्यो नि, नभए त हाम्रो त्यो पुरानै सिस्टममा लागू गरिनु भयो भने त हामीले खर्च गर्ने त आवश्यकतै भएन नि। हामी आउने त त्यहाँ क्याम्ब्रिजबाट आएर यहाँ बस्ने त कामै भएन, मेरो त औचित्यहीन भयो, म तयार गरेँ मोडल, उहाँले एउटा केही रिभिजन गर्नु हो।
सफल भयो कि भएन?
उसले दिएको मोडल त सफल हुने कुरै भने किन त्यहाँ त्यहाँ त ड्रास्टिक चेन्ज छ, त्यो त सबै विद्यार्थीले गर्नुपर्ने छ। टिचरले खालि सुपरभाइज मात्र, टिचर पनि स्किलफुल हुनु पर्यो, टिचरलाई पनि त्यही किसिमको ट्रेनिङ। अनि मैले भने टिचर हामी दिन्छौँ ट्रेनिङ, जस्तो किसिमको ट्रेनिङ चाहिन्छ हामी दिन्छौँ, तपाईँलाई जति खर्च चाहिन्छ दिन्छौँ भनेर उसले भनिरहेको थियो कि। यो कुरा चाहिँ म मान्दिनँ तपाईँले भनेको भनेर मैले करेक्सन गरेर स्ट्यान्ड लिएँ। त्यस कारणले उहाँसँग मेरो डिफरेन्सेस भयो। अब त्यो डिफरेन्सको मलाई त्यसको असर पर्यो, किनभने अरू साथीहरू बेलायत गयो, मलाई चाहिँ जान दिएन त्यो डिफरेन्सेसले गर्दाखेरि। अर्को एउटा म्याथमेटिक्सले जे भने पनि यस भन्यो, तर उसको चाहिँ लेखिदिने पनि अर्कै मान्छे भयो क्या, ब्रिटिस नै भयो, नाउँ चाहिँ त्यो नेपालीको राख्यो, तर त्यो मान्छे ब्रिटिसले लेखेको त्यो किताब म्याथमेटिक्सको।
कुन लेभलको कुरो
हो? 10 क्लासको 9-10 त्यो मान्छेलाई उसले बेलायतै लिएर गयो, तर मैले त्यस्तो गर्न सकिनँ।
त्रिभुवन युनिभर्सिटीमा खास गरिकन कलेजहरूको टेक्स्ट बुक करेक्सन गर्न अथवा नयाँ मोडल ल्याउन, पढाइ पद्धति विकास गर्नका लागि यहाँले के गर्नुभयो?
एकदम राम्रो क्वेसन हो। नेपालमा करिकुलम कसरी विकास गर्न सकिन्छ, पाठ्य पुस्तक कसरी, रिडिङ मेटेरियल कसरी भनेर एउटा कार्यक्रम आएको थियो। त्यो कार्यक्रममा विदेशीहरू आएको थियो, धेरै अमेरिकनहरू आएको थियो, एक्सपर्टहरू बाहिरबाट आएको, वासिङटनबाट आएको। त्यसको लिडरसिप चाहिँ कसले, कमल प्रकाश मल्लले गर्नुभएको थियो युनिभर्सिटीमा। कमल प्रकाश मल्ल जो ठुलो स्कलर हो नेपालको, ठुलो स्कलर, त्यतिको स्कलर मैले देखेको छैन। उहाँ मलाई फेरि एकदम मन पराउनुहुन्थ्यो, अनि मैले त्यही बेलामा बोलेको थिएँ कि कस्तो किसिमको करिकुलम हुनुपर्छ त। जुन एप्रोच पहिले सुरु गरेको थिएँ त्यो एप्रोचमा मैले बोलेँ कि यस्तो डिजाइन स्टुडेन्ट सेन्टर्ड हुनुपर्छ करिकुलम, स्टुडेन्ट सेन्टर्ड, टिचरले खालि सुपरभाइज मात्रै गर्ने। जस्तो रिसर्चमा, जस्तो मैले रिसर्च गरेँ दिल्ली युनिभर्सिटीबाट, मेरो गाइडले के गरेछ, के पनि गरेछ, उसले लेखेको ठिक छ मात्रै थाहा छ उसलाई, अरू त विषयवस्तु उसलाई कुनै पनि थाहा हुँदैन। जस्तो म अमेरिका गएँ भने यहाँको हिस्ट्रीको विषयमा, यहाँको मान्छेको विषयमा थाहा हुँदैन नि उसलाई, तर मैले जसरी लेख्छु उसले लेखेको कुरामा हेर्छ। अनि मैले त्यस्तो एप्रोच एउटा चाहिन्छ विद्यार्थीहरूको लागि, ऊ चाहिँ विद्यार्थी रिसर्चर हुन्छ, टिचर चाहिँ गाइड मात्रै हुन्छ क्या उसको। मैले बोलेको थिएँ त्यो एकदम उहाँले मन पराउनु हो, कमल प्रकाश मन र अरू सबैले मन पराए। मन पराइसकेपछि मैले चाहिँ उनीहरूले सिफारिस गरेर उनीहरूले सायद म चाहिँ एनडिआई भन्ने संस्था अमेरिकनको, अहिले पनि स्टिल वर्किङ, त्यहाँ मलाई काम गरिदियो, ट्रेनिङ प्याकेजहरू बनाउनु दियो। त्यो ट्रेनिङ प्याकेज एकदम सक्सेसफुल भयो, त्यसमा चाहिँ कसैले कान छड्किनु, उनीहरूको डाइरेक्ट इन्भल्भ भयो, तर म फेरि अर्को काममा गएको हुनाले त्यो बन्द गरेर अर्कै काम गर्न थालेछ।
पूर्णता पाएन त्यो कामले,
पाउन सकेन, पूर्णता पाउन सकेन, मैले सुरु गरेको काम पाउनै सकेन। अनिखेर त्यो त्यतिकै त अहिलेसम्म मैले सङ्घर्ष त्यसैमा छ। के भन्छ भने तिमीले दिइरहेको अहिले पनि सिडिसीहरूलाई त्यही भन्छु म, हुन त मेरो विद्यार्थीहरू कतिजना त्यहाँ सिडिसीको डाइरेक्टरहरू भएर त्यो पनि भइसक्यो, मैले पहिले पढाएको विद्यार्थी अहिले पनि ठुल्ठुलो ओहदामा पुगिसकेका छन् मलाई थाहा छ भनेर मेरो विद्यार्थीहरू उसले भन्छन् पनि, मन्त्रीहरू पनि भइसके, मेरो विद्यार्थीहरू धेरै मन्त्रीहरू भइसके, त्यस कारणले अब सचिवहरू पनि धेरै भइसके। मैले स्कलरसिप दिँदाखेरि म पोखरा हुँदाखेरि, म पोखरा पनि पढाएँ मैले 30 सालदेखि 36 साल, मेरो म्याडम पनि हो ती जोग्राफर हो उहाँ, हामी दुईजनाको आइए बिएमए पिएचडी तिनजना हामीले सँगै गरे हो, मेरो म्याडम सँगै, मैले त्यहाँ त्यहाँ पनि मैले ट्रेनिङ दिएको, र म चाहिँ अधिराज्यभरि म घुमेको छु, राति राति पनि घुमेको छु, म पुरो मेचीदेखि पश्चिम महाकालीसम्म गएर मैले ट्रेनिङ दिएको छु।
मुलुकभरि घुमेर तालिम दिनुभयो, सबै कसरी राम्रो बनाउने भन्ने विषयमा केन्द्रित भएर तालिम दिनुभयो, अहिले पनि तपाईँ हिँडि नै रहनु भएको छ 77 वर्षको उमेरमा पनि, यो शिक्षा क्षेत्रलाई कसरी राम्रो बनाउने, कसरी राम्रो वैज्ञानिक शिक्षा दिने, पाठ्यक्रम कति राम्रो बनाउन सकिन्छ भनेर लागिरहने तपाईँ कुदिरहनु भएको छ
एकदमै। म चाहिँ अहिले पनि भोलिन्टियर्सले स्कुलमा जान्छु, बच्चाहरूसँग कुरा गर्छु, उनीहरूलाई भन्छु, उनीहरूले मलाई जहाँदेखि पनि नमस्कार गर्छन्, बच्चा सान्छन् बच्चाहरू, प्राइमेरी स्कुल। अहिले पनि मैले मेयर साहबलाई एउटा अङ्ग्रेजीमा लेखेर दिएको छु, पठाइदिएछु, इमेल पठाइदिएछु, एउटा इन्टरनेसनल कन्फरेन्स गर्नुपर्छ, किनभने बच्चालाई राम्रो गर्नुभयो भने त्यो हायर एजुकेसन पनि राम्रो हुन्छ। प्राइमेरी स्कुल हामीले चाहिने त्यो इमेल गर्दाखेरि प्राइमेरी एजुकेसन पढाउनु पर्यो क्या। मैले रिपोर्ट लेखेको छु, ए सर्वे प्यारेन्ट रिजन फर नट सेन्डिङ देयर चिल्ड्रेन टु स्कुल भनेर मैले एउटा रिपोर्ट लेखेर दिएको छु ब्रिटिसहरूलाई, त्यो प्रिन्ट पनि भएको छ युनिभर्सिटीले, त्यो प्रिन्ट गरिदिएर 1970 कुरा हो।
अब यहाँले यसरी दिएको रिपोर्टहरू सरकारलाई भनेका सुझावहरू सरकारले कतिको परिपालना गरिरहेको जस्तो लाग्छ?
यहाँ के कस्तो छ भने रिपोर्ट दियो थन्काएर राख्ने, त्यसलाई कसैले पनि नो बडी रिड्स। मैले एक दर्जन किताब लेखेको छु, म के भन्छु भने भाइस चान्सलर हो, त्यत्रो वर्ष बस्छन्, म मध्यपश्चिममा म चाहिँ सेवाको सदस्य भएँ केही समयको, त्यहाँ बसे त्यहाँ मैले किताब लेखेँ, युनिभर्सिटीमा बसेँ त्रिभुवन युनिभर्सिटी, म जहाँ जान्छु त्यहाँ लेख्छु, मेरो आमाले भन्नुभएको थियो जहाँ जान्छस् केही न केही लेख भन्नुहुन्थ्यो क्या, त्यस त्यसले इन्सपायर गर्यो भने मेरो बुवाले भन्नु जहाँ जान्छ कहिले नबस्नु केही न केही लेखिराख। आज मेरो दुई दर्जनभन्दा बढी किताब छ, भारतबाट छापेको छ, नेपालबाट छ, सर्वे तयार, यो चाहिँ इन्डो नेपाल ट्रेड रिलेसन पनि त्यहाँबाट छापेको छ, अहिले हिस्ट्री अफ नेपाल भने अहिले बेला जानुभयो क्याटलगमा मेरो नाउँ हेर्नुभयो तपाईँले,
त्यति ख्याति कमाउनु भएको छ यहाँले, देश विदेश सारा देशले विदेशले चिन्छ यहाँलाई, किताब लेख्नु भएको छ, दुनियाँ गर्नु भएको छ, तर नेपाल सरकारलाई दिनुभएको सुझाव सल्लाह नेपाल सरकारले
सबभन्दा अनफर्चुनेट
मानेको छ कि छैन भनेको?
मैले मन्त्रीज्यूलाई पनि भन्छु जहिले पनि त्यो रिपोर्ट जुन तपाईँहरूलाई दिया छ रिड इट, मैले प्रधानमन्त्रीलाई पनि मैले किताब दिएछु भारत जानुभन्दा पहिले हिस्ट्री अफ नेपाल, मैले भने प्लिज रिड इट, किनभने यसको लास्टमा हाम्रो चीनसँग भएको सम्झौता भारतसँग भएको 1950 ट्रिटी छ, त्यसमा तपाईँलाई चीन जाँदा पनि काम लाग्छ भारत जाँदा पनि काम लाग्छ, ल रिड इट, एउटा कुरा पढ्नुपर्छ र जो विद्वान मान्छेहरू छन् उनको सल्लाह लिनुपर्छ, विद्वान मान्छेहरूलाई त्यो एक्सपर्ट बनाएर राख्नुपर्छ हाम्रो छेउमा, अनि उनले गाइड गर्छ क्या, मलाई पैसा चाहिँदैन, आई विल एडभाइस भोलिन्टियरली, मैले लेखेको पनि छ क्या, राष्ट्रले मेरो लागि यत्रो खर्च गरेछ,
हाल यहाँ समाज कल्याण परिषदको टिम लिडर पनि भएर काम गरिरहनु भएको छ होइन, र विभिन्न क्षेत्रमा त्यसको सुधार कसरी गर्न सकिन्छ भनेर काम पनि गरिरहनु भएको छ, सोचि पनि रहनु भएको छ। अहिले त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपति आउनु भएको छ सरजङ बराल,
हजुर,
विद्यार्थीहरू नेपालमै बसेर पढ्न सक्ने अवस्था छैन, खालि विदेशी नै मात्रै छन्, विदेश जाने मात्रै छन्, अब उहाँले कसो कसो गर्दाखेरि ती विद्यार्थीहरू नेपालमै बस्ने नेपालमै पढ्ने त्यो गर्न सकिन्छ होला, यहाँका सुझावहरू के हुन सक्छन्? अहिले
यो एकदम राम्रो, धेरै राम्रो क्वेसन, उहाँलाई पनि यो फाइदा गर्छ, मैले उहाँलाई यो धेरै मेसेज गरिसकेको पनि छु, उहाँलाई बधाई दिनेहरूलाई, उहाँसँग फोन नम्बर मेरो छैन तर उहाँसँग मेरो एउटा इन्टरभ्यूमा सँगै भएको थियो कि, भेटे पनि छु मैले एकपल्ट, किनभने म त्यहाँ मगरहरूको चाहिँ लेखन थापालाई शहीद बनाउने मेरो ठुलो योगदान छ, दुईजना पासाङ लामुलाई र उसलाई, मैले प्रधानमन्त्रीलाई आफैले गएर टोली लगेर चाहिँ उहाँले मान्नुभएको थियो, सुशील कोइरालालाई हुनुहुन्थ्यो प्रधानमन्त्री, मान्नुभयो सेवा देवगोपालमा चाहिँ पासाङ लामुलाई राष्ट्रिय विभूत बनाएको। अब के छ भनेदेखि यो चाहिँ मैले उहाँलाई पनि बराबर एकपल्ट भेटेको थिएँ मैले काठमाडौँ, तपाईँ पुरानै मोडल भयो क्या, तपाईँ नयाँ यस्तो दिनुहोस् कि कोर्स कि जसले विद्यार्थीले स्वरोजगार क्रिएट गर्न सकोस्, उसले आफ्नो लागि आफै विदेश किन जाने, हाम्रै देशमा अपार छ,
व्यावसायिक होस्
व्यावसायिक होस्, जङ्गबहादुरको म एउटा मेन्सन गर्छु, जङ्गबहादुरले भिक्टोरिया है म यहीँ बस्छु भन्दाखेरि तपाईँको देश यति राम्रो छ, हामी कहाँ त्यस्तो हिमाल कहाँ छ, माउन्ट एभरेस्ट त्यो सेतो अनि हरियो निलो त्यस्तो देश कति चाहिन्छ, म दिन्छु हजुर त्यहीँ बस्ने इच्छा, त हाम्रो देश त यस्तो विशाल यस्तो राम्रो छ, यहाँ यति उर्वर भूमि छ, यहाँ यति कामहरू छन्, भ्याइ नै भ्याइ छ, एक्सपर्टहरू पाउँदैन, उनीहरू जानै पर्दैन, त्यस कारण उहाँलाई कहीँ भनेको छु मैले भने एउटा मास्टर डिग्रीमा अथवा ब्याचलर अफ फोर इयर्स गरे पनि केही हानि छैन, तर टु इयर्स थ्योरी टु इयर्स प्र्याक्टिकल विथ स्यालेरी गर्नुपर्छ, अनि करिकुलम चाहिने के फोकस गर्नुपर्छ भने व्यवसाय मूलक हिस्ट्री पढाउँदाखेरि पनि त्यसलाई केमा गर स्किलमा ट्रान्सफर गर्नु पर्यो,
सैद्धान्तिक ज्ञान मात्रै भयो व्यवहारिक ज्ञान भएन,
एकदम भएन, त्यो सैद्धान्तिक ज्ञानलाई हामीले केमा गर्नु पर्यो व्यवहारमा परिवर्तन गर्नु पर्यो, त्यसो भएपछि मात्र देश उन्नति हुन्छ, खालि फर्क नजाऊ नजाऊ भनेर त हुँदैन, गरिबीमा त कोही पनि बस्न सक्दैन, अभावमा त कोही पनि बस्न सक्दैन, सबैलाई सुविधा चाहिन्छ, बाँच्नका लागि पनि उसलाई राम्रो स्वास्थ्य चाहियो,
नेपालका विश्वविद्यालयका अथवा विद्यालयका टेक्स्ट बुकहरू पाठ्यक्रमहरू हामीले लेख्दैनौँ विदेशीहरूले लेखिदिन्छन्, त्यस कारण त्यो टिचर पनि स्किल हुन पढाउनको लागि विद्यार्थीले त बुझ्दै बुझ्दैनन् भन्ने खालका गुनासा पनि छन्, यसलाई कसरी लिनुहुन्छ?
यो चाहिँ कस्तो भन्दै हेर्नुहोस्, अहिले हाम्रो देशमा बाहिरबाट एउटा मैले मन्त्रीलाई अहिलेको मन्त्रीजीलाई मन्त्रीले चाहिँ मेरो के गर्नुभएको थियो भने शिक्षा मन्त्री हुँदाखेरि राज्य मन्त्री हुँदाखेरि मेरो एउटा पुस्तक विमोचन गर्नुभएको थियो, त्यो के विमोचन गर्नुभएको थियो, हिस्ट्री अफ नेपाल पार्टिसिपेसन इन ओलम्पिक गेम्स, कसैले पनि लेखाएको छैन त्यो मैले लेखेँ हो, मलाई ओलम्पिक कमिटीको कमिटीले लेखाएर उहाँले नै विमोचन गर्नुभयो, म त्यो बेला पनि उहाँलाई यही सुनाएको थिएँ, त्यो बेला देवकोटा सचिव हुनुहुन्थ्यो, उहाँलाई मैले भाषण गरेर मसँग फोटो पनि छ हजुरलाई देखाउँला कुनै मेरो च्याटमा पठाइदिउँला, मैले यही कुरा भनेको थिएँ कि यो चाहिँ के गर्ने त यो शिक्षा भनेदेखि प्र्याक्टिकल एजुकेसन चाहिन्छ, अरू छैन उपाय, प्र्याक्टिकल एजुकेसन बाहेक यो, अब यहाँले भन्नु राम्रो कुरा गर्नु, अस्तिहरूको मैले के भने मन्जुला भने भारतबाट किताबहरू आउँछन् तर हाम्रो किताब भारत जान पाउँदैन, विदेशमा पनि जान पाउँदैन कुनै पनि देश, तर उसको नेटवर्किङ कस्तो छ भने सबै ठाउँमा जानुपर्छ
विद्यार्थीले पढ्ने किताबको।
त्यसै कारण विदेशीले लेखिदिएको मात्रै पढ्छन् किनभने यहाँ टेक्स्ट बुक लेखिएन क्या, यहाँको टिचरले लेखिदिएन,
नलेखेको हो कि लेख्न नदिएको हो कि के हो,
नलेखेको नलेखिदिने कसले नलेख लेजी भयो, किनभने उनीहरूको प्रमोसनको बेलामा यो एउटा पेपर लेखेर हुन्छ र एउटा किताब लेखेर हुन्छ र उनीहरू जीवनभर लेखिरहनुपर्छ, आफ्नो सब्जेक्टमा लेख्नुपर्छ। म त 11-12 क्वेसन त्यो टेक्स्ट बुकलाई मिल्ने लेखेछु, मध्यपश्चिम गयो मध्यपश्चिमको लेखेँ, टियुमा बसेँ टियुको लेखेँ, म इम्बेसडरहरू मेरो साथीहरू कति मेरो विद्यार्थीहरू पनि छन् अहिले कोरियाको प्याकुरल पनि मेरो विद्यार्थी हो, अरू ठाउँमा पनि पहिले विद्यार्थी नै मेरो एम्बेसडर हो, उनीहरूलाई भन्छु तपाईँ त्यो एम्बेसीमा बस्नुहुन्छ 3-4 वर्ष कमसे राइट वन बुक्स एटलिस्ट नेपाल रिलेसन विथ ब्रिटिस केही त लेख्नुहोस्, 4-5 वर्ष बसेर के यो हाम्रो क्रम छ बुद्धिजीवीहरूमा कि उनीहरूले दे सुड राइट बुक्स फर देयर स्टुडेन्ट्स, किन यत्रो यत्रो किताबहरू आएर सबै मेडिकल पढ्नु हेर्नुहोस् त, यहाँ मेडिकलको डाक्टर धेरै छन् त हामी कहाँ, खोइ त उनीहरू दे डोन्ट राइट, धेरै दुःख लाग्दो के गरेर उनीहरू समय बिताउँछ।
40 वर्षसम्म यहाँले पढाउनु भयो विश्वविद्यालयमा रहेर विभिन्न क्षेत्रको अनुभव छ, अहिलेको हाम्रो विश्वविद्यालयको स्थिति अथवा त्यो क्षेत्रको विभिन्न विद्यार्थीहरूको अवस्था कलेजहरूको अवस्था अथवा पढाइको स्तरलाई कसरी हेर्नु भएको छ?
धेरै सुधार गर्नुपर्नेछ, त्यो अहिलेको चाहिँ एजुकेसनको डिन हुनुहुन्छ बुढा छ कि जसले अहिले भिसीको लागि पनि अप्लाई गर्नुभयो, त्यो सेकेन्ड पर्सन भन्नु सेकेन्ड रोलमा आउँछ उहाँको। मैले भनिहाल्नु म जुन बेलामा त्यहाँ एजुकेसनमा गएँ होइन 29 सालमा एजुकेसन जाँदाखेरि त्यहाँ पन्नालाल हुनुहुन्थ्यो, उहाँले सबै विदेशी ल्याउनु भयो, विदेशी किन ल्याउनु भयो इन्टरेक्सनको लागि हामीसँग जो टिचरहरू छन् उनीहरू कहाँ कुन तहमा उनीहरूको एक्सचेन्ज गर्ने के आइडियाजहरू कसरी इम्प्रुभ गर्न सकिन्छ क्वालिटी, त्यस्तो अहिलेसम्म भएन, त्यो एकपल्ट उहाँले गराउनु भयो त्यसपछि भएन। त्यस कारण या त हाम्रो मान्छेलाई पठाउनु पर्यो त्यहाँ वा यहाँ ल्याउनु पर्यो, अस्ति म एम्बेसडर
किन भएन
त्यो आइडिया नभएर
खालको आइडिया भएको मान्छेहरू त्यहाँ पुगेन,
त्यो पुगेन। अब जस्तो मैले त 40 वर्ष त्यसै बिताए त छैन, त्यस्तो 40 वर्ष बिताउनेहरूलाई केही नभए पनि बिसी नभए मैले त भन्छु मलाई के तलब पनि चाहिँदैन, किन मेरो स्वास्नी पनि पढाउ काम गर्ने अब म पनि काम गर्ने यस्तो मलाई के पनि चाहियो, मेरो छोरी मात्रै छ छोरा सन्तान कोही पनि कहीँ त्यो पनि छैन भनेदेखि म चाहिँ भोलिन्टियर्स उहाँलाई एडभाइस गर्न चाहन्छु, म भोलिन्टियर्स उहाँलाई सहयोग गर्न चाहन्छु, उहाँले सहयोग लिइदिनु पर्यो मेरो अनुभवको, तपाईँले जुन प्रश्न गर्नु उहाँले प्रश्न गरिदिनु पर्यो त्यो मलाई मलाई भन्नु पर्यो यो किताब लेखिदेऊ भनेर म त्यो लेखिदिन्छु, म प्रकाशकहरूलाई पनि भनिरहेको छु मेरो त्यो 1 महिनामा कहिले कहिले 2-2 किताब पनि निस्किन्छ, तर म के चाहन्छु भने सबै प्रोफेसरहरू म जस्तै होस् किनभने मैले आफूलाई ठुलो भनेर
भनेको
प्रोफेसरहरू एकदम लेजी त्यसैलाई प्रोफेसर भन्छन् जसले समाजमा परिवर्तन ल्याउन सक्छ,
विद्यार्थी यहाँ बसेनन् भनेर अनि
अनि गुनासो गर्ने गुनासो कसरी बस्छन् त, उनीहरूलाई अपर्च्युनिटी दिनु पर्यो। पहिलेको एजुकेसन प्रणालीमा मैले त्यो सुरेन्द्र केसीहरूलाई मैले ट्रेनिङ पनि दिएँ हो, मैले त्यो बेलामा के भन्थ्यो एनडिएस भन्ने कार्यक्रम असाध्यै राम्रो सक्सेस भएको थियो क्या, त्यसले गाउँ गाउँमा गएर चेतना फैलायो, त्यो परिवर्तनको कारण त्यो हो, अहिलेको चाहिने बन्दुकटाहरू पनि त्यो चाहिँ समाज चेतन भइसकेको थियो त्यसबाट भएको के त्यो, त्यस कारण त्यसलाई लागू गर्नुहोस्, सेमिस्टर सिस्टमलाई अनेस्टली लागू गर्नुहोस्, त्यसपछि एकदम उसको स्किल पनि बढ्छ अनि यहाँको टिचरलाई लेजी हुन नदिनुहोस्।
अलिकति यो राजनीतिले पनि त्यस्तो भएको कि विश्वविद्यालयमा राजनीति
एकदम विश्वविद्यालयमा राजनीति हुनु हुँदैन, राजनीति त सबै हुन्छ, त्यो त गर्नै पर्छ, नभए त भोट हाल्ने मान्छे हुँदैनन्, तर राजनीतिकरण गर्नु हुँदैन, जस्तै इन्डियामा सोधिरहँदैन तिमी कुन दलको मतलब हुँदैन, म दिल्लीमा पिएचडी गर्दाखेरि मेरो हेड डिपार्टमेन्टलाई इन्दिरा गान्धीले सिफारिस गरेर एउटा मान्छे पठाएको थियो, उसको पालो चिठी चाहिँ फालिदियो, यस्तो हुन्छ, यो चाहिँ एकदम कठोर प्रशासन चाहिन्छ त्यसमा चाहिँ, विश्वविद्यालय स्ट्रिक्ट हुनुपर्छ र प्रत्येक प्रोफेसरले आफ्नो विषयमा एउटा किताब एटलिस्ट तपाईँ लाज हुन्छ मान्छेले सोध्छन् हाउ मेनी बुक्स यु ह्याभ भनेर सोध्छन्, अन्त गयो भने प्रोफेसरले सोध्छन् अन्तका प्रोफेसरले लेख्या हुन्छ, त्यसकारण आफ्नो विद्यार्थीको लागि आफूले किताब लेखिदिनु पर्यो। म हजुरलाई एउटा म बिरामी पर्दाखेरि मेरो वाइफले जसले मलाई ब्लड दियो उसलाई पैसा झिकेर दियो दिन खोज्यो, विद्यार्थीले दिनु मानेन, के भन्यो भने हामी सरबाट हाम्रो लागि पुस्तक लेखिदियो भने त्यही मेरो लागि पुरस्कार हुन्छ, त्यो मेरो लागि एउटा ठुलो प्रेरणा भयो। त्यस कारणले प्रोफेसरहरूले आफ्नो विद्यार्थीहरूको लागि यति मेडिसिनमा पुस्तक पसले हुन्छ, यहाँ किताब लैजान्छन् फोटो कपी गरेर फर।
डाक्टर साहबको यो अनुभव अहिले युनिभर्सिटीको अवस्था अहिले नयाँ भिसी पनि आउनु भएको छ युनिभर्सिटीमा, पढाइको स्तर विद्यार्थीहरूको अवस्था सबै विदेशतिर मात्रै जाने खोजिरहेको बेलामा अब त्रिभुवन युनिभर्सिटीले के गर्नुपर्छ अनि विद्यार्थीहरूले के गर्नुपर्छ र सम्पूर्ण प्रशासनले के गर्नुपर्छ र सरकारले त्यसलाई सहयोग गर्नको लागि के गर्नुपर्छ एक दुई तीन
सबभन्दा पहिले त भन्नुभयो त्यहाँ युनिभर्सिटीमा के गर्नुपर्छ भन्नुभयो होइन नयाँ भिसी आउनुभएको छ अनि नयाँ भिसीले के भन्नुभएको छ भने आउने बित्तिकै के लेख्नुभयो भने म अब चार वर्षको लागि तीन वर्ष गर्छु द्याट्स नट द एचिभमेन्ट सबले उहाँलाई भयो के नगर्न लाग्यो जस्तो त्यो पनि एउटा पाटो हो उहाँले भन्नुभएको भने ठिक छ चार वर्षहरूतिर उहाँले किन भन्नुभयो उहाँको दिमागमा के आयो भने चारै वर्ष पढ्नुपर्छ क्लासमा भन्ने दिमागमा आयो
के गर्नुपर्छ
तर मैले के भनिरहेको छु उनीहरूलाई दुई वर्ष मात्रै क्लास
दुई वर्ष क्लास
ब्याचलरको कुरा गर्ने दुई वर्ष उसले के गर्छ उसले काम गरेको ठाउँमा उसले प्र्याक्टिकल गर्छ
व्यावहारिक ज्ञान
जस्तो भने हिस्ट्रीमा पास गर्यो भने
सबै विषयमा भनौँ
भनौँ अब मान्छेले भन्छ त्यो सोसियल साइन्समा कहाँ हुन्छ त त्यस्तो भनेर भनेको जवाफ मैले दिएको त्यसमा पनि हुन्छ हिस्ट्रीमा पास गर्यो भने उसले के गर्नु पर्यो त्यो बेलाको आर्ट आर्कियोलोजी खोज्नु पर्यो अहिले कति विवाद भएछ लुम्बिनीको
हरेक विषयमा यो एउटा कुरा भयो
प्र्याक्टिकल एजुकेसन हुनु पर्यो मैले भने थ्योरी प्र्याक्टिकल र उसको अर्को चाहिँ के भनेदेखि ओभरअल मास्टर प्लान हुनु पर्यो क्या दोस्रो युनिभर्सिटी जस्तो युनिभर्सिटीको धेरै जग्गाहरू इन्क्रोचमेन्ट भएको छ त्यो फिर्तालाई लिनु पर्यो त्यो जग्गाहरू
प्लान हुनु
है मास्टर प्लान हुनु पर्यो चौथो अनुगमन हुनु पर्यो क्लास भएको छ कि छैन टिचरहरू रेगुलर छ कि छैन उनीहरूले वर्क गरेको छैन पढाइ बाहेक उनीहरूले अरू काम गरेको छ कि छैन उनीहरूको प्रमोसनमा उनीहरूको हर चिजमा उनीहरूको त्यस्तै हेर्नुपर्छ अहिलेको जुन अहिले गरेको छैन अहिले के माग भइरहेको छ भनेदेखि एड गर्यो तर उहाँले चाहिने दिएको सब्मिट गरेको कुरा त्यो पब्लिक हुनु पर्यो नि
त्यो भिसीले गर्ने कुरो अब त्यहाँका प्रोफेसरहरूले के गर्नु पर्यो
प्रोफेसर त्यही त भन्ने प्रोफेसर किन ऊ रेगुलर हुनुपर्छ क्लासमा उसले त्यसरी गुड रिलेसन बिट्विन टिचर्स एन्ड टट दुइटाको बिचमा त एकदम घनिष्ठ फ्रेन्डली हुनुपर्छ डिस्टेन्स अहिले डिस्टेन्स मिन त्यो डिस्टेन्सबाट लर्निङ हुँदैन अब म प्राइमेरी स्कुलमा पढ्दाखेरि सारा पढाउँदाखेरि सारा बच्चाहरू मेरो यहाँ प्राइमेरी स्कुलमा पढाउनु पठाउँथ्यो त्यस कारणले त्यो रिलेसन चाहिँ एकदम चाहिन्छ टिचर जहाँ जाँदैन क्लासमा
यो विद्यार्थी र टिचर बिचको रिलेसन चाहियो माया ममता चाहियो
एकदम
फ्रेन्डली एटमोस्फियर हुनु पर्यो अब डाक्टर साहब आफै 77 वर्ष पुगिसक्नुभयो ज्येष्ठ नागरिक वरिष्ठ ज्येष्ठ नागरिक हुने स्थितिमा हुनुहुन्छ र पनि यो क्षेत्रमा लागिरहनु भएको छ नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या करिब करिब 29 लाख भन्दा बढीको अवस्थामा छ र हरेक वर्ष बढ्दो अवस्थामा छ ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधार्नका लागि के गर्नुपर्छ
यो ज्येष्ठ नागरिकहरूलाई पनि काउन्सिलिङको आवश्यकता छ जस्तो उस त खाने बस्ने उठ्ने र ज्येष्ठ नागरिकलाई हामीले उसको एज अनुसार काम सरकारले दिनुपर्छ उसलाई लेजी बनाउनु हुँदैन लेजी भएपछि के हुन्छ भने अनेक रोग लाग्ने कारण लेजिनेस हो अब म गएर मजाले दिनभरि सुत्छ खाछ त्यो डाइजेस्ट हुँदैन मेरो वाइफ भनौँ अहिले यताउति हलचल
ज्ञान क्षमताको पनि सदुपयोग हुनु पर्यो
जस्तो भनौँ न मै जस्तो टिचरहरू जो रिटायर भएपछि उनीहरूको एक्सपिरियन्स छ नि जीवनको मेरो एउटा किताब पढेर एउटा जर्मनी के भन्छ हामी गाते एउटा किताब देख्यो भने उसलाई सरकारले धेरै सुविधाहरू दिया हुन्छ स्कलर भनेर उसलाई सबै किसिमको इन्सेन्टिभ दिया हुन्छ त्यस कारण उसले अरू किताब पनि लेख्छ त्यस कारणले राज्यले चाहिँ त्यस्ता लेखकहरू जो रिटायर भएको छन् तपाईँहरूले त्यति वर्ष काम गर्नु हो पढाउनु हो अब तपाईँले केही लेखिदिनु पर्यो त्यसको तपाईँले रिम्युनेसन घरमै आउँछ भनिदियो भने त सबैले लेख्छन् नि अहिले त प्रकाशनको पनि समस्या छ
बुझ्ने लेख्न सक्ने पढ्न सक्नेले लेख्नुहुन्छ धेरै पढ्न नसक्ने उमेर भएको ज्येष्ठ नागरिक हुनुहुन्छ
उनीहरूले आफ्नो आफ्नो क्षेत्रमा योगदान छ कृषकले पनि दिन सक्छ ऊ पढ्या उसले उसको अनुभव छ नि त्यहाँ तिनको युज गर्नु पर्यो त्यसले चाहिँ के कति बाली यहाँ लगाउने कति डिस्टेन्समा उसले चाहिँ ऊ रोप्ने होइन बाली धान रोप्दाखेरि पनि धान कसरी काट्ने उसको त एक्सपिरियन्स त्यस्तै छ नि तिनीहरू सबैको एक्सपिरियन्स लिन सक्नुपर्छ ज्येष्ठ नागरिकलाई चलायमान बनाउनु पर्यो त्यसलाई राष्ट्र पनि स्ट्रङ हुन्छ
सरकारले चलायमान बनाउनु
पर्यो त्यो ज्येष्ठ नागरिकलाई चलायमान बनाउनु पर्यो क्या ताकि ऊ लेजी नहोस् ऊ लेजी भयो भने के हुन्छ उसको आयु घट्छ रोग मर्छ
हरेक रोगले
अनि अनेक रोगले अनि हस्पिटल जानुपर्ने हुन्छ कति क्रिया हामीले नागरिकलाई जवाबदेही त्यो सरकारको हुन्छ वेदमा स्पष्ट लेखेको छ के लेखेको छ भने तिम्रा नागरिकलाई तिमीले मनोरञ्जन देऊ तिम्रा नागरिकलाई तिमीले काम देऊ मैले त्यो वेद पनि उल्लेख गरेको छ इतिहासमा मेरो इतिहासमा वेदको पनि उल्लेख छ काम देऊ उसलाई व्यस्त राख है भनेर भनेको छ
तपाईँको अनुभव त धेरै छ अब दुई घण्टा तिन घण्टा बहस गर्दा पनि सकिँदैन फेरि फेरि पनि हामी समय मिलाउँदा केही छैन अब आफ्ना अनुभवहरू सुनाइदिनु भयो स्टुडियोसम्म आइदिनु भयो धेरै जानकारीहरू दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद
हजुर हजुर थ्याङ्क्स यहाँलाई पनि मैले कुरा भन्नु पाइयो देशमा केही गर्न सकौँ भन्ने मेरो चाहना हो मलाई लोभ लालच पनि छैन म भोलिन्टियर्स काम गर्न तयार छु राष्ट्रको लागि सबैले सुनिदिनुहोस् र मेरो कुरालाई मानिदिनुहोस् तपाईँहरू जीवन सक्रिय जति सक्रिय हो त्यति राम्रो हुन्छ देश त्यति बन्छ निष्क्रिय जीवन राम्रो हुन्छ आफूलाई पनि फाइदा हुन्छ राष्ट्रलाई पनि त्यति फाइदा
अहिले सुन्नुभयो 77 वर्षीय ज्येष्ठ नागरिक प्राध्यापक डाक्टर श्रीराम प्रसाद उपाध्यायले 40 वर्ष भन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्नुभएसँगै उहाँले शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानका बारेमा कार्यक्रम संयोजक राजन कार्कीले उहाँसँग गर्नुभएको कुराकानी.
घट्दै जानुपर्ने अवस्थामा बढ्दै गएको चिसोले कतिपय ठाउँमा ज्येष्ठ नागरिकहरूलाई निकै सताएको छ. यस्तो अवस्थामा ज्येष्ठ नागरिकहरूले धेरै सतर्कता अपनाउनुपर्छ. बाहिर फेर हिँड्दा न्यानो लुगा लगाउनुपर्छ. तातो झोलिलो खानेकुरा खानुपर्छ. घरमा बस्दा पनि आफू बस्ने कोठा या ठाउँलाई न्यानो पारेर राख्नुपर्छ. साथै सबै ज्येष्ठ नागरिकहरूले दिउँसो घाम लागेको बेलामा दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ. सधैँ न्यानो लुगा लगाएर हिँड्नुपर्छ. धुवाँ धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ. बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ. यदि कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jestnagarik@gmail.com jestnagarik@gmail.com पठाउन सक्नुहुन्छ. तपाईले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्वपूर्ण हुनेछन्. लौ त श्रोता, आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो. ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौं. अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र मोहन काफ्लेलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राई र म राजन कार्की पनि विदा हुन्छु. नमस्कार.
मातृदेवो भव, पितृदेवो भव, यो संस्कृति र परम्परा बनाऊ इनको जीवन हामी हसी खुसी भरा भरा. ज्येष्ठ नागरी.